نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. اللهم صلي وسلم على نبينا محمد. اللهم صلي وسلم على نبينا محمد. آج ہم شروع کرتے ہیں اپنا سیرت کا نیکسٹ لیسن، جس میں کہ ہم الحمدللہ ابھی تک پڑھ چکے ہیں ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا حج، اور کیسے اس کے بعد ایک کے بعد ایک وفود آ رہے تھے، اور بعض وفود اسلام قبول کر رہے تھے، بعض اسلام کے بارے میں جاننے کے لیے آتے تھے، بعض کے کچھ سوالات کچھ باتیں تھیں جو پوچھنا چاہتے تھے. تو ہم یہ دیکھ چکے ہیں، اور اس کے بعد ہم 10 ہجری کو دیکھیں گے کہ 10 ہجری میں کیا واقعات ہوئے. بعض جگہ پر آتا ہے کہ 10 ہجری میں نبی کریم صلی اللہ علیہ وسلم کے جو بیٹے ابراہیم تھے ان کی وفات ہوئی تھی اس کے سٹارٹ میں، یا تو 9 ہجری کے اینڈ پہ ہوئی تھی یا 10 ہجری کے شروع میں ہوئی تھی. جیسے کہ آپ جانتے ہیں ابراہیم علیہ السلام آپ صلی اللہ علیہ وسلم کی لونڈی حضرت ماریہ قبطیہ سے پیدا ہوئے تھے، جن کو مقوقس جو شاہ مصر تھا اس نے آپ صلی اللہ علیہ وسلم کو تحفے میں دیا تھا. اب وہ پتہ ہے نا کہ ماریہ قبطیہ اور سیرین دو لونڈیاں تھیں جو انہوں نے بھیجی تھیں تحفے میں، اور دلدل ایک خچر بھیجا تھا. تو یہ دونوں بہنیں تھیں، ایک بہن حضرت حسان کو آپ صلی اللہ علیہ وسلم نے دے دی تھی سیرین جو تھی، اور یہ آپ صلی اللہ علیہ وسلم نے اپنی لے رکھی تھی. یہ اسلام لے آئی تھیں، بعد میں کہا جاتا ہے پہلے یہ عیسائی تھی، یہ نہیں پتا کہ کب یہ اسلام لے کر آئی تھیں. اور ہمیں یہ پتہ چلتا ہے کہ آپ صلی اللہ علیہ وسلم کے بیٹے ابراہیم انہی سے پیدا ہوئے تھے، ان کے ہاں ایک ہی آپ صلی اللہ علیہ وسلم کی ان سے اولاد ہوئی اور وہ ابراہیم تھے. اب یہ وہ وقت تھا 9 ہجری کے اینڈ کا یا 10 ہجری کے شروع کا جس میں کہ ان کی وفات ہوئی تھی. ہم دیکھتے ہیں کہ 8 ہجری میں ذوالحجہ میں یہ پیدا ہوئے تھے، اور آپ صلی اللہ علیہ وسلم کو ان کی پیدائش کی بہت زیادہ خوشی تھی. جیسے کہ آپ جانتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کے پہلے جتنے بھی بیٹے تھے وہ تمام کے تمام بچپن میں ہی فوت ہو چکے تھے مکی دور میں. تو آپ صلی اللہ علیہ وسلم کے ہاں جب یہ پیدا ہوئے تھے تو آپ مسجد میں آئے اور آپ صلی اللہ علیہ وسلم بے حد خوش تھے. فرمایا پچھلی رات میرے ہاں ایک بیٹا پیدا ہوا ہے اور میں نے اس کا نام اپنے جد امجد ابراہیم کے نام پہ رکھا ہے. اور جیسے کہ آپ جانتے ہیں کہ اگر لونڈی کے ہاں بچہ پیدا ہو جائے تو وہ پھر بچہ جو ہوتا ہے وہ تو لیگل سٹیٹس رکھتا ہے، یعنی وہ بچہ جو ہوتا ہے وہ باپ کے لیے ویسے ہی ہوتا ہے جیسے اس کی دوسری اولاد ہوتی ہے، بیویوں سے جیسے اولاد پیدا ہوتی ہے، اس کے سٹیٹس میں کوئی فرق نہیں ہوتا. اور جب لونڈی کے ہاں بچہ پیدا ہو جاتا ہے وہ ام الولد کہلاتی ہے، اور وہ آزاد ہو جاتی ہے جس وقت کہ وہ مالک فوت ہوتا ہے. تو اس کے بعد جب کہ اس کا بچہ پیدا ہو جائے تو نہ وہ بیچی جا سکتی ہے، نہ کسی کو تحفے میں دی جا سکتی ہے، کچھ ایسا نہیں کیا جا سکتا. اور اس بچے کو بھی باپ کا نام بھی ملتا ہے، وراثت میں بھی حصہ ملتا ہے، وہی خاندان کہلاتا ہے. ٹھیک ہے، تو اس لیے اس سے فرق نہیں پڑتا کہ وہ ماریہ قبطیہ کے ہاں پیدا ہوئے یا آپ صلی اللہ علیہ وسلم کی کسی اور بیوی سے پیدا ہوئے، ایک ہی سٹیٹس ہوتا تھا. جس وقت یہ پیدا ہوئے تھے تو بہت ساری عورتیں آگے آئیں ان کو دودھ پلانے کے لیے، اور آپ صلی اللہ علیہ وسلم نے لیکن ان کو ایک عورت تھی جو ابو سیف لاہور کی بیوی تھی ان کو دیا کہ وہ ان کو دودھ پلائیں، اور ان کا ماہانہ خرچ بھی مقرر کیا. اب بعض جگہ آتا ہے کہ یہ کچھ تقریباً 1.5 سال تک की उम्र के थे, और आपको पता है कि ये उम्र बहुत ही प्यारी उम्र होती है, क्योंकि बच्चा थोड़ा थोड़ा पाँव पाँव चलने लगता है, और थोड़ा सा तोतली सी कुछ बोलने भी लगता है, रिस्पॉन्स देता है, तो इस एज के बच्चे के साथ दिल बहुत लगता है। लेकिन एक दिन आप सल्लल्लाहु अलैहि वसल्लम को ये खबर मिली कि इब्राहिम बीमार हैं, तो नबी अलैहिस्सलाम दौड़ते हुए गए, और कई और सहाबा भी आप सल्लल्लाहु अलैहि वसल्लम के साथ गए। जब आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ पे उनकी रजाई माँ के घर पहुँचे, तो आपने इब्राहिम अलैहिस्सलाम को गोद में ले लिया और उनको प्यार किया और उनको सूंघा। और उस वक़्त इब्राहिम की जो सांसें थीं वो टूट रही थीं, यानी नज़ा का आलम शुरू हो चुका था, जो उनकी जो से खांसी होती है, सांस उखड़ने लगती है, वो उनका हाल था। और आपको पता है कि इंसान की अपनी औलाद हो, वो भी इस एज का बच्चा हो, और वो अपनी गोद में हो और उसकी सांसें उखड़ रही हों, मौत का आसार शुरू हो गए हों, तो इंसान का क्या हाल होगा। तो नबी अलैहिस्सलाम की आंखों से आंसू बह रहे थे। एक सहाबी बोले, या रसूल अल्लाह, आप भी यानी लोगों की तरह आप भी बेसब्री करने लगे, क्या आप भी रो रहे हैं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए अब्दुर्रहमान बिन औफ, ये बेसब्री नहीं है, ये तो रहमत है। फिर आप दोबारा रोने लगे, आंखों से आंसू थे कि जारी थे और दिल गमगीन था, मगर आपने फरमाया कि आंखों से आंसू जारी हैं, दिल गमजदा है, लेकिन जुबान से हम वही कहेंगे जिससे हमारा रब राजी होगा। ए इब्राहिम, तुम्हारी जुदाई ने हमें बड़ा ही गमगीन किया। और एक और हदीस में आता है कि आपने ये भी फरमाया कि ये अगर अल्लाह की तकदीर में ना होता, जो हो के ही रहती है, तो हम बहुत ज्यादा गमगीन होते। यानी ये चीज है कि जो इंसान को सब्र देती है कि तकदीर में ऐसा ही लिखा हुआ था। और ये भी फरमाया, जो फौत हो जाते हैं वो उनसे मिलते हैं जो पहले फौत हो गए। तो ये चीज़ें हमें दोनों ही तसल्ली देती हैं कि जुदाई हमेशा की जुदाई नहीं है, बहुत जल्दी रोने वाले भी जाने वालों के साथ मिल जाते हैं। तो ये बहुत टेम्प्रेरी सी जुदाई होती है, ज़्यादा देर की नहीं होती, हमें शायद ज़्यादा देर की लगती है, लेकिन बहुत थोड़ी होती है। सब एक ही जगह पहुंच जाते हैं। और दूसरी चीज़ कि अल्लाह की कदर ये होती है, और इसके ऊपर ही सब्र करना होता है। और सब्र का माना भी यहां से पता चल गया। सब्र का माना ये नहीं है कि इंसान बस खामोश बैठे और उसके आंसू भी ना निकले, ये नहीं सब्र, बल्कि सब्र ये है कि इंसान अपनी जुबान को बस काबू में रखे, अपने एक्शंस को काबू में रखे, ऐसे नहीं कि बाल नोचने लगे, नोहा करने लगे, चीखने चिल्लाने लगे, दीवारों से सर मारने लगे, कपड़े फाड़ने लगे, ये नहीं करना, मातम करने लगे, ये नहीं करना। लेकिन आंसू बहाना, आंसुओं के पर इंसान का कंट्रोल नहीं होता, इंसान ही है सब, तो आंसू बहाए जा सकते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने बेबी इब्राहिम का जनाजा भी पढ़ा था, चार तकबीरात के साथ, और उनको बकी में दफनाया था। और सोचें कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उस वक़्त 62 ईयर्स ओल्ड हैं, और अभी भी अपने बच्चों को दफना रहे हैं। कब से वो अपने बीवी और बच्चों को दफना रहे हैं? और इस वक़्त आप सल्लल्लाहु अलैहि वसल्लम की कितनी औलाद बाकी रह गई है ये बताएं? सिर्फ एक, फातिमा रज़ियल्लाहु तआला अन्हा, सिर्फ एक। और जैसे कि आप हदीस की किताबों में पढ़ते ही हैं कि जिस दिन इब्राहिम फौत हुए थे उस दिन सूरज ग्रहण लगा था, तो लोग उस जमाने में ये कहा करते थे कि जब कोई बड़ा आदमी کوئی فوت ہوتا ہے تو اس سے یہ ہوتا ہے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا نہیں, اس کا اس سے کوئی تعلق نہیں ہے. اور جب یہ بیبی ابراہیم فوت ہوئے تھے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ نے ان کو ایک دایا یعنی جو دودھ پلانے والی مردہ جنت میں دی ہے, اگر وہ زندہ رہتے تو ایک نبی ہوتے. سبحان اللہ. اور آج ہم دیکھتے ہیں نبی کریم صلی اللہ علیہ وسلم کا حج, آخری حج کہہ لیں یا پہلا حج کہہ لیں, کیونکہ ایک ہی حج آپ صلی اللہ علیہ وسلم نے اپنی پوری زندگی میں کیا, اور وہ یہی حج تھا جس کا نام ہم کتابوں میں حجت الوداع پڑھتے ہیں. حجت الوداع کب کیا آپ صلی اللہ علیہ وسلم نے؟ 10 ہجری میں. بعض کہتے ہیں کہ حج تو فرض ہو گیا ہوا تھا 8 ہجری میں, لیکن 2 سال جو ڈیلے ہوا اس میں آپ صلی اللہ علیہ وسلم نے, ہو سکتا ہے وہاں کے جو حج کے طریقے تھے وہ چینج کرانے ہوں, ہو سکتا ہے کوئی اور اس میں مصلحت ہے, جو کہ آپ صلی اللہ علیہ وسلم نے اس وقت حج نہیں فرمایا بلکہ 2 سال کے بعد حج کیا. آپ کو پتہ ہے 8 میں رمضان میں ہی مکہ فتح ہو گیا تھا, رائٹ؟ تو ذوالحجہ اس سال بھی آیا تھا, پھر اس کے بعد نیکسٹ ایئر 9 میں بھی آیا جس میں آپ صلی اللہ علیہ وسلم نے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو بھیجا مسلمانوں کے ساتھ, اور یہ 10th اب بھیج رہی ہے. اور اس سے پہلے جیسے کہ آپ کو پتا ہوگا کہ میں نے بتایا بھی تھا آپ کو لاسٹ ٹائم کہ آپ صلی اللہ علیہ وسلم نے جب جن جگہوں پہ علاقے فتح ہو گئے تھے عرب میں, وہاں پہ عامل اور گورنر مقرر کیے تھے, تو حضرت معاذ بن جبل کو یمن میں گورنر مقرر کیا تھا. تو مسند احمد کی روایت میں آتا ہے کہ حضرت معاذ کو آپ صلی اللہ علیہ وسلم الوداع کہنے کے لیے نکلے تھے, یعنی جیسے شہر سے باہر تک جایا کرتے تھے اس وقت لوگ فیئر ویل کرنے, تو حضرت معاذ رضی اللہ تعالیٰ عنہ سوار تھے اور آپ صلی اللہ علیہ وسلم ان کے ساتھ ساتھ پیدل چل رہے تھے اور ساتھ ساتھ ان کو ہدایات دیتے جا رہے تھے. جب آپ صلی اللہ علیہ وسلم ہدایات دینے سے فارغ ہو گئے تو فرمایا معاذ ہو سکتا ہے اس سال کے بعد میرے لیے پڑھانا, اب یہ سیرت پڑھانا نا بہت مشکل ہے. اب جیسے جیسے یہ اینڈ کی طرف جا رہی تو میرے لیے بہت زیادہ مشکل ہے پڑھانا, لیکن آپ نے فرمایا معاذ ممکن ہے اس سال کے بعد تم مجھ سے ملاقات نہ کر سکو, اور جب یہاں آؤ تو میری مسجد اور قبر کے پاس سے گزرو. حضرت معاذ یہ سن کے رونے لگے تھے. تو اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو ایک طرح سے یہ ہو سکتا ہے کہ اشارہ دے دیا ہو کہ اب آپ کا وقت واپسی کا ہے, اور آپ صلی اللہ علیہ وسلم کو بھی نظر آ رہا تھا کہ نبوت مکمل ہو گئی, جزیرہ عرب میں اسلام کا پرچم لہرا گیا, اب کسی بھی وقت اللہ کی طرف سے بلاوا آ جائے گا. اور اللہ تعالیٰ اب چاہتے تھے کہ اپنے پیغمبر کو دکھائیں جو دعوت کا کام آپ صلی اللہ علیہ وسلم 23 سال سے کر رہے تھے, اور جس میں اتنی مشکلات اٹھائیں, اتنی مشقتیں برداشت کی, اس کا ثمر اب آپ کو دکھایا جائے, اس کا پھل آپ کو دکھایا جائے. تو نبی علیہ الصلوۃ والسلام نے پھر حج کا فیصلہ فرمایا تھا اور اس کا باقاعدہ اعلان فرمایا تھا. اور سوچیں کہ اس وقت جب اسلام اتنا پھیل چکا تھا, اس وقت کون نہیں چاہتا ہوگا کہ آپ صلی اللہ علیہ وسلم کے ساتھ حج کریں. تو ہم دیکھتے ہیں حجت الوداع, اور آپ سوچیں اس وقت سے, یہ کوئی بعد میں نہیں نام رکھا گیا, یہ اس وقت سے اس کا نام حجت الوداع ہے, کیونکہ آپ صلی اللہ علیہ وسلم جس طرح سے اس میں کہہ رہے تھے اور الوداع کر رہے تھے صحابہ کو, تو تب سے ہی اس کا نام, لیکن صحابہ اس وقت نہیں سمجھتے تھے کہ یہ آپ کا آخری حج ہے, ان کو نہیں پتا تھا. بعد میں پتا چلا کہ واقعی آپ صلی اللہ علیہ وسلم کا آخری حج تھا. تو ہم پڑھتے ہیں, گو کہ اس میں ڈیٹیلز بہت زیادہ نہیں ہیں, لیکن ہم انشاءاللہ تعالی دوسری بک سے اس کی ڈیٹیلز دیکھیں گے. حجت الوداع سن 10 ہجری, پیج نمبر 354 ہے میری بک میں. جب جزیرہ عرب میں دعوت کی تبلیغ مکمل ہو گئی اور اللہ نے اہل ایمان کو ایک ایسی جماعت پیدا فرما دی، اہل ایمان کی ایک ایسی جماعت پیدا فرما دی جو دعوت کی حفاظت کی ضامن ہے اور اسے زمین کے کونے کونے تک پہنچانے کی کفیل تھی. یعنی اللہ تعالیٰ نے ایسی جماعت پیدا فرما دی تھی صحابہ کرام کی جو کہ اب دعوت کے کام کی حفاظت بھی کرے گی اور اس کو آگے بھی لے کر پہنچائے گی. آپ صلی اللہ علیہ وسلم سے اتنے وہ ٹرین ہو چکے تھے. تو اللہ نے چاہا کہ رسول اللہ صلی اللہ علیہ وسلم کو انتقال سے پہلے ان کی جوہد پہم کا ثمرہ بھی دکھلا دے، یعنی جتنی انہوں نے محنت کی تھی نا اس کا فروٹ دکھائے اللہ تعالیٰ ان کو. سبحان اللہ، جب انسان محنت کرتا ہے، آپ چھوٹے سے اپنا ٹیسٹ ہی سوچ لیں، آپ چھوٹے سے اپنے ٹیسٹ کے لیے کتنی محنت کرتے ہیں، پھر جب اس کو رزلٹ دیکھتے ہیں کہ اچھے گریڈز آئے ہیں تو کتنی خوشی ہوتی ہے. تو اب آپ صلی اللہ علیہ وسلم کی محنت کا تو ہم اندازہ بھی نہیں لگا سکتے، ان کے ایک ایک دن کا اور ایک ایک رات کے تڑپنے کا، اور اب اس کا رزلٹ دیکھنے کا وقت تھا. چنانچہ آپ کو ذی الحجہ 10 ہجری میں بیت اللہ کے حج سے مشرف فرمایا، یعنی آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے یہ آنر دیا، آپ نے حج کا ارادہ فرمایا، تو لوگوں میں اس کا اعلان کر دیا. چنانچہ مدینہ میں بہت سے لوگ جمع ہو گئے، یعنی ہر ایک کی دیکھیں نا خواہش تھی کہ آپ کے ساتھ حج ادا کرے. ہفتہ کے دن جبکہ ذی قعدہ گزرنے میں 5 دن باقی تھے، یعنی 26th ذی القعدہ کو آپ نے بالوں میں کنگھی کی، تیل لگایا، تہبند پہنا، چادر پہنی اور ظہر کی نماز کے بعد مدینہ سے چل پڑے. دیکھیں نبی علیہ الصلوۃ والسلام کی تیاری، کنگھی بھی کی، تیل بھی لگایا، آپ صلی اللہ علیہ وسلم نے چادر اوڑھی اور پھر ظہر کی نماز کے بعد مدینہ سے چل پڑے، اور عصر پڑھنے سے پہلے ذوالحلیفہ پہنچ گئے. ذوالحلیفہ آپ کو پتہ ہے نا، اب کہاں پہ ہے ذوالحلیفہ؟ مدینہ سے اگر آپ مکہ کی طرف آئے تو بس چند منٹ میں ہی پہنچ جاتے ہیں، کچھ زیادہ دور نہیں. اور یہاں پہ اب سعودی عرب میں اگر آپ جب کبھی اللہ تعالیٰ لے کر جائے ہم سب کو، تو بڑی خوبصورت مسجد وہاں پہ بنی ہوئی ہے، اور صحیح بخاری میں ہے کہ وہاں پہ اللہ کے رسول نے رات گزاری. ٹھیک ہے، اگلے روز حج کا قافلہ چلا تو اتنے لوگ تھے کہ انسانوں کا ٹھاٹھے مارتا سمندر تھا، اسی راستے پہ چل رہا تھا. آج تو وہاں پہ موٹر وے بنا دی ہوئی ہے نا انہوں نے. اور جابر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ یہاں مسجد میں اللہ کے رسول نے نماز ادا فرمائی، پھر اپنی اونٹنی قصوہ اس پر سوار ہو گئے، اور میں نے اپنی نگاہ دوڑائی تو میرے آگے لوگ پیدل بھی تھے، سوار بھی تھے، دائیں طرف اور بائیں طرف لوگ ہی لوگ تھے. پیچھے دیکھا تو وہاں پہ بھی لوگوں کی تعداد کا یہی حال تھا، اور اللہ کے رسول صلی اللہ علیہ وسلم ہم لوگوں کے درمیان میں تھے. یہ مسلم کی روایت ہے. تو آپ سمجھ آ گئی کہ آپ صلی اللہ علیہ وسلم ظہر کی نماز کے بعد مدینہ سے چلے، عصر سے پہلے وہاں پہنچ گئے، لیکن وہاں پہنچ کے رات گزاری تھی. دو رکعت نماز آپ صلی اللہ علیہ وسلم نے وہاں پہنچ کے عصر کی پڑھی، کیونکہ ظاہر ہے اپنے شہر سے نکل گئے تھے، پھر وہیں رات گزاری. صبح ہوئی تو آپ نے فرمایا آج رات میرے رب کی طرف سے ایک آنے والا آیا، یعنی ایک فرشتہ آیا، اور اس نے کہا اس مبارک وادی میں نماز پڑھو اور کہو حج میں عمرہ ہے، یعنی ذوالحلیفہ میں ہی نماز پڑھیں آپ، اور یہاں پہ کہیں یعنی نیت کر لیں اپنی حج کی جو نیت ہے نا. یہ در حقیقت حج میں عمرے کی اباحت تھی، یعنی حج اور عمرہ ایک ساتھ کرنے کی بات تھی. اس سے پہلے عرب لوگ جو تھے وہ عمرہ حج کے ساتھ نہیں کیا کرتے تھے، اس کو بہت برا سمجھتے تھے کہ عمرہ حج ٹوگیدر، جسے اہل جاہلیت انتہائی برا سمجھتے تھے. پھر رسول اللہ صلی اللہ علیہ وسلم نے ظہر سے پہلے غسل کیا، سر اور بدن میں خوشبو لگائی جس میں مشک بھی تھی. ابھی آپ غور کرتے رہے، غسل بھی فرمایا، خوشبو بھی لگائے, کیونکہ اکثر ہم احرام جب پہننے لگتے ہیں تو ہمیں سمجھ نہیں آتی کہ احرام پہننے سے پہلے سنتیں کیا کیا ہیں. غسل کیا, سر اور بدن میں خوشبو لگائی, یعنی احرام پہننے کے بعد نہیں لگا سکتے خوشبو, احرام پہننے سے پہلے. مرد لوگوں کی بات ہو رہی ہے, عورتوں کی احرام پہننے سے پہلے خوشبو لگا سکتے ہیں, یا عورتیں ہم بھی اگر ہم نے خوشبو والا صابن یوز کرنا ہے یا کچھ ہے تو وہ ہم پہلے یوز کر سکتے ہیں, اس میں کوئی حرج نہیں ہے. تو خوشبو لگائی جس میں مشک بھی تھی, پھر تہبند پہنا, چادر اوڑھی, پھر دو رکعت ظہر کی نماز پڑھی اور مصلی ہی پر حج اور عمرے کا احرام باندھا, دونوں میں قران کیا. قران کیا ہوتا ہے آپ کو پتا ہے, مختصراً آپ کو بتا دیتی ہوں, حج تین طرح کے ہوتے ہیں, حج قران, حج تمتو اور حج افراد, رائٹ. اب حج قران کیا ہوتا ہے, جس میں حج اور عمرے کا ایک ہی احرام باندھا جاتا ہے, ایک ہی احرام کے ساتھ پہلے عمرہ کیا جاتا ہے پھر اسی سے آگے حج کیا جاتا ہے. حج تمتو کیا ہوتا ہے, اس میں عمرے کا احرام پہلے پہنا جاتا ہے پھر عمرہ کر کے احرام سے باہر آ جاتے ہیں, پھر حج کے دنوں کے لیے پھر دوبارہ احرام پہنتے ہیں اور پھر حج کی نیت سے احرام وہ پہنا جاتا ہے. تو الگ الگ دو احرام ہو گئے ایک ہی سفر میں, ٹھیک ہے. اور حج افراد کا تو آپ کو پتہ ہی ہے, بس اس میں صرف حج ہوتا ہے, اس میں عمرہ ہوتا ہی نہیں. اور فرمایا اللہم لبیک بعمرت و حج, اے اللہ عمرے اور حج کے لیے حاضر ہوں. دیکھیں ہم یہاں پہ لبیک صرف عمرہ نہیں کہا بلکہ دونوں کی نیت ایک ساتھ کی, کیونکہ قران تھا. اس کے بعد لبیک پکارا جس کے کلمات یہ تھے, لبیک اللہم لبیک, لبیک لا شریک لک لبیک, ان الحمد والنعمت لک والملک لک والملک لا شریک لک. یہ الفاظ آپ صلی اللہ علیہ وسلم سے سنت میں ملتے ہیں, کچھ اور لوگ نے اور بھی الفاظ کہے اسی سے ملتے جلتے بھی, اور دوسرے بھی وہ بھی کہہ سکتے ہیں, ہم بار بار حاضر ہیں اے اللہ, ہم بار بار حاضر ہیں, تیرا کوئی شریک نہیں, ہم بار بار حاضر ہیں, یقیناً تعریف اور نعمت تیرے لیے اور بادشاہت بھی. ان الحمد والنعمت لک, یعنی تعریف اور نعمت تیرے لیے, والملک اور بادشاہت بھی تیرے لیے, لا شریک لک, تیرا کوئی شریک نہیں. اور کبھی کبھی فرماتے لبئی کا الہ الحق, لبئی ہم بار بار حاضر ہیں معبود برحق. پھر مسلح سے نکل کر اونٹنی پر سوار ہوئے اور پھر لبیک پکارا, اور آپ دیکھیں گے کہ لبیک بہت پکارا جائے گا. اور جب اونٹنی آپ کو لے کر میدان میں چل پڑی تو آپ نے پھر لبیک پکارا. ہمارے ہاں اکثر کیا ہوتا ہے, پھر احرام پہننے کے بعد تھوڑی دیر تو لبیک پکارتے ہیں, اس کے بعد بھول ہی جاتے ہیں, پھر اور باتوں میں لگ گئے, پھر اور چیزوں میں, کہیں کہیں یاد آیا تو پھر. ایسا نہیں ہونا چاہیے, مردوں کو بلند آواز میں لبیک پکارنا چاہیے, عورتوں کو آہستہ آواز میں, مگر مسلسل پکارتے رہنا چاہیے. کتنا پیارا ترانہ ہے نا, جو پکارتے پکارتے اللہ کے گھر تک انسان پہنچے کہ اللہ ہم حاضر, اللہ ہم آ رہے ہیں, اللہ ہم حاضر ہو رہے ہیں, اللہ ہم بار بار حاضر ہیں. کتنا پیارا کلمہ ہے, اس کی جسٹ کو سمجھے, لبیک اللہم لبیک ہی جب پکاریں ہو رہی ہوں, لوگ ایک زبان ہو کے یہ پکار رہے ہوں تو کیسا لگے, فضا کیسی لگے. جب میں حج پہ نہیں گئی تھی تو مجھے ایسے لگتا تھا کہ شاید اسی طرح ہوتا ہوگا کہ سب لوگ ایسے بلند آوازیں ہوں گی اور ایسے چل رہے ہوں گے. جب وہاں گئے تو ایسا کچھ بھی نہیں تھا, کوئی کوئی گروپ ہلکا ہلکا کہیں نظر آ جاتا تھا جو کچھ کہتا ہوا جا رہا ہوتا تھا ہوٹل سے نکلتے تو. تو ایسا نہیں ہونا چاہیے, بس وغیرہ میں بھی لوگ خاموش تھے, ایئرپورٹ پہ بھی خاموش تھے, احرام پہننے کے بعد بس ذرا دیر کے لیے بولے. تو نماز کے بعد ذوالحلیفہ ہی میں آپ نے ہدی قربانی کے جانوروں کے کوہان چیرے اور انہیں قلادے پہنائے, یعنی بعض لوگوں نے تو سات جانور لیے ہوئے تھے. تو اس وقت اس زمانے میں کیا ہوتا تھا کہ جو قربانی کے جانور ہوتے تھے نا, ان کو اسپیشل نشانیاں پہنا دیتے تھے, ان کی اسپیشل نشانی لگا بھی دیتے تھے ان پہ, تاکہ سب کو پتا ہو جائے کہ یہ قربانی کے جانور ہیں. ان کی بڑی تعظیم ہوتی تھی, یہ اللہ کے راستے میں قربان ہونے کے لیے جا رہے ہیں, تو ان کو ساتھ لے جایا جاتا تھا. ٹھیک ہے, آپ نے دیکھا ہے کہ حدیبیہ کے موقع پر جب آپ صلی اللہ علیہ وسلم عمرے کے لیے نکلے تھے تو تب بھی قربانی کے جانور ساتھ لیے تھے نا. اس کے بعد آپ صلی اللہ علیہ وسلم نے اپنا سفر جاری رکھا, ہفتہ بھر بعد مکہ کے قریب پہنچے تو ذی طوا میں رات گزاری, یعنی ذی طوا مکہ سے باہر جگہ ہے. अब यहां पे क्यों रात गुजारी, इसलिए कि जब पहुंचे हैं वहां पे तो उस वक्त रात का टाइम था, और आप सल्लल्लाहु अलैहि वसल्लम की आदत मुबारक ये थी कि रात के वक्त किसी शहर में दाखिल नहीं हुआ करते थे, बल्कि बाहर ही पड़ाव किया, रात गुजारी, और उसके बाद जब सुबह हुई तो फजर पढ़कर गुसल फरमाया। इससे पता चलता है कि एहराम की हालत में भी आप गुसल कर सकते हैं। बाज लोग सोचते हैं एहराम में ना नहाना है ना धोना है ना कुछ नहीं कर सकते एहराम में, नहीं, एहराम में भी आप नहा सकते हैं। अब देखिए नबी अलैहिस्सलाम एहराम में ही है, तो एक तरह से फ्रेश अप हुए, अपने आप को एक तरह से दोबारा तैयार किया। देखिए एक सफर की थकान है, पूरे हफ्ते से चल रहे हैं, तो अब एक, और फिर इतना बड़ा काफला था, चलते चलते भी स्लो होता है ना, इसीलिए 7-8 दिन लग गए पहुंचते पहुंचते। बाज जगह पर आता है कि 4 जिलहज्जा को पहुंचे थे, तो यही यहां पे है। फिर मस्जिद हराम में दाखिल हुए, ये इतवार 4 जिलहज्जा की सुबह थी, ठीक है। तो अब आपने इहतमाम भी किया, ये हमें भी समझना चाहिए कि जब हम उमरे के लिए जाएं तो जरूरी नहीं है कि हम आते ही बस इधर सामान फेंका और उधर बस दौड़ते भी चले गए। अगर हम आकर जरा शावर लेकर थोड़ी देर सस्ता के, फिर आराम करके थोड़ी देर के बाद फिर जाएं फ्रेश होकर, तो उस इबादत का लुत्फ ही अलग है। मारे बांधे की इबादत क्या इबादत होती है कि बस जल्दी जाओ काम सर से उतारो, बस हो जाए हमारा उम्रा जल्दी से, ऐसे नहीं, शौक और मोहब्बत होनी चाहिए। अब उसके लिए देखिए आप सल्लल्लाहु अलैहि वसल्लम बाहर हैं, वो चाहते तो रातों रात ही पहुंच जाते और वहां पे जाके उम्रा वगैरह कर लेते, लेकिन आपने वहां पे क्याम फरमाया, रात को, सुबह को तैयारी की, फिर निकले। फिर वहां पहुंच के नबी अलैहिस्सलाम ने क्या किया, बैतुल्ला का तवाफ किया और सफा मरवा की सही की। और हमें पता चलता है कि आप सल्लल्लाहु अलैहि वसल्लम जब यहाँ पे पहुंचे हैं तो आपने पूरा अपना उम्रा अदा फरमाया। फिर बालाई मक्का में हुजून के मुकाम पर कयाम फरमाया। हुजून किधर है, जिधर अब क्लॉक टावर वगैरह ना, वो नहीं है हुजूम, उससे ऑपोजिट साइड जो समझ लें वो हुजूम है। और दोबारा पलट कर तवाफ नहीं किया, अलबत्ता एहराम बरकरार रखा, दोबारा तवाफ तो नहीं किया लेकिन एहराम वो ही रखा, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम कारिन थे। क्या मतलब, यानी हज किरान कर रहे थे, यानी हज और उमरे का एहराम इकट्ठा बांधा था, और इसकी वजह ये थी कि आप हदी साथ लाए थे, जानवर साथ लाए हुए थे। चुनाचे जो कोई भी अपने साथ हदी लाया था, आपने उसे हुक्म दिया कि अपना एहराम बरकरार रखे। अलबत्ता जो लोग हदी नहीं लाए थे उन्हें हुक्म दिया कि तवाफ और सही के बाद सर मुंडवा लें और पूरे तौर पर हलाल हो जाएं और अपने इस अमल को उम्रा करार दे दें, ख्वाह उन्होंने हज की नीयत से एहराम बांधा हो या उमरे की नीयत से या दोनों की नीयत से। समझ आ गई आपको बात, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो चूंके एहराम बांधा था इस तरह से कि हज और उम्रे की नियत का इकट्ठा बांधा था, किरान हज का आपने नियत की थी इसलिए, और साथ हदी भी लेकर आए हुए थे, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने उम्रा करने के बाद अपना एहराम नहीं खोला, ठीक है। लेकिन बाकी लोगों को आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आप लोग ऐसा करो कि आप अपना इरादा बदल लो, अगर आपने सिर्फ हज का भी बांधा था या सिर्फ उमरे का भी बांधा था या हमने दोनों का बांधा था कि उमरे के बाद हज कर लेंगे, तब भी आपके पास अगर हदी के जानवर नहीं है तो आपको चाहिए कि अब आप एहराम खोल दें, यानी तमत्तो हज कर लें और उसके बाद फिर से दोबारा एहराम पहन लेना जब हज के दिन आएंगे। और जब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया तो एक सहाबी थे सुराका, वो खड़े हो गए, पूछा क्या ये सिर्फ इस साल के लिए या बाद में भी। आपने फरमाया नहीं, हज और उमरा अब मिला दिए गए क्यामत तक के लिए। आपने अपनी उंगलियों को एक दूसरे के अंदर डाल के ये फरमाया कि यानी हज और उमरा एक साथ अब कर सकते हैं एक ही सफर में, जैसे पहले था ना कि हज और उमरा एक सफर में नहीं कर सकते, तो अब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं अब आप कर सकते हैं। तो अब क्या हुआ था कि लोग चूंकि इससे पहले आपको देख रहे थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो एहराम नहीं खोला, तो तो हम कैसे अहराम खोल लें, और हम अहराम खोल देंगे तो थोड़े तो दिन रह गए अब, यानी उसके बाद 4 दिन बाद तो मिना चले जाना, तो अब थोड़े दिन रह गए, हम कैसे आराम खोल दें। अगर हमने आराम खोल दिया तो हमारा ध्यान हमारी बीवियों की तरफ भी जाएगा और इस तरह से होगा, तो वो यानी थोड़े से मुतरद्दित थे, यानी थोड़ा सा उनको ये हिचकचाहट हो रही थी कि हम कैसे खोल दें। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको फरमाया कि नहीं, तुम अगर मेरे साथ भी हदी के जानवर ना होते तो मैं भी हज तमत्तो ही करता, मैं भी हज का एहराम बाद में बांधता और मैं इस वक्त यानी उम्रे का एहराम ही बांधता और उम्रे के एहराम से निकल आता। समझ आ गई बात, यानी आप सल्लल्लाहु अलैहि वसल्लम की भी यह ख्वाहिश थी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम अपने साथ हदी के जानवर लाए हुए थे। तो फरमाया अगर मुझे पहले वो पता होता जो अब पता है तो मैं भी ये नियत ना करता हज किरान की, अगर मेरे साथ हदी के जानवर ना होते तो मैं भी हज तमत्तो ही करता। ठीक है, अब ये बात समझ आ गई। तो अब क्या था कि लोगों ने फिर आप सल्लल्लाहु अलैहि वसल्लम की इताअत की, और उन्होंने जो उनको परेशानी थी कि अब हम अपनी बीवियों की तरफ चले जाएंगे फिर ये होगा, फिर तो 4 दिन तो रह गए, पहले ऐसा तो कभी नहीं होता था, लोग आते थे हज के अहराम के अंदर और अहराम पहने ही हुए हज पे चले जाते थे, तो ये फिर क्या हो गया, अब हम यानी अपने अहराम से जब निकलेंगे तो अपने घर वालों की तरफ मुतवज्जे हो जाएंगे, तो ये तो अच्छी बात नहीं है। तो उनको थोड़ा सा इस चीज़ ये चीज़ उनको वरी कर रही थी, लेकिन जब आप सल्लल्लाहु अलैहि वसल्लम का हुक्म हुआ तो उन्होंने इताअत की और उन्होंने अपने अहराम खोल दिए जो लोग हदी नहीं लाए हुए थे। ठीक है, इसके बाद उलमा के अंदर अब ये बहस है कि कौन सा हज फिर अफजल है, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया है कि अगर मुझे भी पहले पता होता तो मैं भी हज तमत्तो ही करता। इसी वजह से इमाम शाफी के नज़दीक सॉरी इमाम अहमद बिन हम्बल के नज़दीक हज तमत्तो अफजल है। इमाम अबू हनीफा कहते हैं कि नहीं, हज किरानी अफजल है, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद हज किरान किया और अल्लाह ताला ने अपने नबी को तो अच्छा ही हज कराना था, सबसे अफजल ही हज कराना था। लेकिन इमाम अहमद बिन हम्बल के नज़दीक ये कि आपने ख्वाहिश तो फरमाई कि अगर मुझे ये पहले पता था तो मैं ये करता, और इमाम शाफी के नज़दीक हज इफराद अफजल है, वो कहते हैं हज तो हज ही है, उमरे की तो जरूरत ही नहीं, हज अकेले हज के मकसद के लिए तो इंसान जाता है, तो अफजल वही हज है। तो एनी हाउ तीनों आइमा कराम ने कुरान और हदीस से ही मसाइल निकाले, लेकिन देखा है आपने कि हर एक की समझने का तरीका डिफरेंट है, ऐसे नहीं कि कोई अलग से ही कोई अपनी मंतक लेकर आ जाता है, नहीं, सबकी कोशिश होती है एक ही चीज में से मसले निकाले। ये जो आप डिफरेंट इख्तलाफ जो डिफरेंट आरा देखते हैं ना आइमा कराम में, ये किस तरह से, ऐसे नहीं है अल्लाह ताला माफ करे किसी की कोई बदनीयत ही हो या क्या है या क्यों उन्होंने ऐसा किया या वो गलत है या वो गलत है, गलत नहीं किसी को कह सकते, उन्होंने हदीस में से डिराइव किया होता है, लेकिन किसी को किसी हदीस में से किसी तरह बात समझ आई, दूसरे को किसी और तरह समझ आई, तो ये डिफरेंट ओपिनियन हो सकते हैं, ये झगड़े नहीं हम कह सकते कि जी हम इस दीन में तो झगड़े बहुत है, इस दीन में तो ऐसे बहुत है, ऐसी चीज नहीं है। ठीक है, ये बात समझ लेनी चाहिए। अच्छा, एक और बात जो रह गई कि जब आप सल्लल्लाहु अलैहि वसल्लम एहराम पहना था मीकात से, तो उस वक़्त हज़रत अस्मा बिनते उमैस, इनका नाम सुना मैं आपने, अस्मा बिनते उमैस का आइन से आइन मीम यासीन, पहले कहाँ सुना है अस्मा बिनते उमैस का नाम, कोई बता सकता है, किसी को याद है, हज़रत जाफ़र की बीवी थी ये, जब याद नहीं है मैंने बताया था आपको हज़रत जाफ़र की शहादत हुई थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम इनके घर आए थे, इनके बच्चे थे छोटे छोटे, तो आपने उनको गोद में लिया था और प्यार किया था। तो ये अस्मा बिनते उमैस की अब शादी उसके बाद हज़रत अबू बकर सिद्दीक़ रज़ियल्लाहु ताला अन्हु से हो गई भी थी, तो इससे पता भी चलता है कि उस जमाने में कोई ऐसा मुश्किल नहीं था, कोई बेवा हो जाती थी औरत तो उसके साथ कोई और शादी कर लेता, क्योंकि ज़ाहिर है 3-4 शादियां कर सकते थे, तो कोई भी औरत ऐसे नहीं होती थी कि उसकी अब कभी शादी नहीं होगी। तो हज़रत अबू बकर सिद्दीक साथ उनकी शादी हुई थी और मोहम्मद बिन अबू बकर जो थे वो पैदा हुए थे, तो आप सल्लल्लाहु अलैहि वसल्लम से इन्होंने पूछा कि अब मैं क्या करूं, जाहिर है आपको पता है कि उन दिनों ब्लीडिंग हो रही होती है, तो आपने फरमाया गुसल करो, खुद को साफ करो और एहराम पहनो, यानी जो हैज़ वाली भी है वो भी एहराम ज़रूर पहनेगी, मगर समझ आ गई बात, एहराम ज़रूर पहनेगी मीकात पे, ऐसा नहीं है कि मीकात से ऐसे ही गुजर जाएगी। और इसी तरह एक और औरत थी जिसका भी जिक्र आता है कि वो बीमार थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया उनसे कि तो आपका हज का इरादा है, उन्होंने फरमाया हाँ है तो सही लेकिन मैं तो बीमार रहती हूँ, तो आपने फरमाया कि ठीक है फिर ये नियत कर लो कि जहाँ पे जाके मेरी बीमारी होगी फिर वहाँ पर मैं हलाल हो जाऊँगी, यानी मैं आराम से निकल आऊँगी। इस नियत के साथ फिर भी इंसान बांध सकता है आराम या इरादा कर सकता है कि ठीक है अगर तो मैं सही रही तो फिर ठीक है, अगर नहीं सही रही तो जहां पे मेरी बीमारी शुरू हो जाएगी फिर बस मैं आराम से निकल आऊंगी, मैं उस वक्त हलाल हो जाऊंगी। ठीक है, अच्छा अब क्या हुआ था, ये तो थोड़ी सी हज की बात हो गई, अब क्या हुआ, आपको मैंने बताया था लास्ट टाइम और कहा था कि ये बात याद रखिएगा कि हजरत अली इस वक्त कहाँ पे थे, हजरत अली को आप सल्लल्लाहु अलैहि वसल्लम ने भेजा हुआ था तो वो कहाँ पे थे इस वक्त, कुछ आप लोगों को याद है पिछले सबक से, पिछले सबक को देखें जरा, मैंने आपको कहा था खास तौर पे इस बात को याद रखिएगा कि हजरत अली इस वक्त कहाँ थे। अच्छा आप निकालें, ये था बनू मुजहज का इस्लाम, उसमें एंड में आप देखें लिखा हुआ ना कि हजरत अली ने ऐसा ही किया, फिर पलट कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए तो हज्जत अलविदा में मक्का के अंदर आपसे मुलाकात हुई। ठीक है, भूल गया ना आप लोगों को, मैंने आपको कहा था इसको हाईलाइट कर लें, इसको याद रखना। तो हजरत अली तो वहां गए हुए हैं, अब वो वहां से पलटे हैं यमन से, और यमन से पलटते वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ने उनसे भी फरमाया था कि मेरे लिए भी वहां से जानवर ले आना, तो वो आप सल्लल्लाहु अलैहि वसल्लम के जानवर भी ला रहे हैं। अब वो आए तो आते ही सीधे सबसे पहले अपनी बीवी के खेमे में गए हज़रत फातिमा रज़ियल्लाहु ताला अन्हा के, जब वहां पे देखा, अब उमरा वगैरह तो हो चुका है ना, जब वहां पे देखा तो हज़रत फातिमा रज़ियल्लाहु ताला अन्हा तो सुरमा भी पहना हुआ, खुशबू भी लगाई हुई है, कपड़े भी अच्छे ऐसे रंगदार पहने हुए, तो हमको गुस्सा आ गया कि आप ये क्या कर रही हैं, ये कैसे आपने कर लिया, हम तो हज पे आए हैं। तो फरमाया कि मेरे वालिद से जाके पूछो, उन्होंने ये बताया। अब हज़रत अली तो गए आप सल्लल्लाहु अलैहि वसल्लम के पास, तो जाके उनको किस्सा बताया, तो आपने फरमाया हाँ वो सच कहती है, मैंने ही ये हुक्म दिया है कि आप अहराम से बाहर आ जाएं, तो अब आप ये बताएं कि आपने किस नियत से अहराम पहना हुआ। तो वो फरमाते हैं कि जब मैं निकला था वहां से तो उस वक्त मुझे तो नहीं पता था कि आपकी क्या नियत होगी, तो मैंने ये कह दिया था कि लब्बैक उसी पे जिसकी नियत नबी सल्लल्लाहु अलैहि वसल्लम ने की हुई है। देख लें उनकी जहानत, देखें कि वो ही मेरा भी हज होगा जो उनका है, तो आपने फरमाया फिर आपका भी हज की रानी है। तो बाकी सहाबा जो नहीं फिर हदी लाए हुए थे उनके तो तमत्तो हो गए, और कुछ लेट आए उनके इफराद हो गए, और कुछ ये जो जानवर अपने साथ लाए हुए थे उनके देख लें आप हज किरान हो गया, तो तीनों तरह के हज हो गए सुबहान अल्लाह, और आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में हुए ये। ठीक है, फिर आगे देखते हैं। और आपने फरमाया अगर मुझे पहले ये बात मालूम हो जाती जो बाद में मालूम हुई है तो मैं हदी ना लाता और इसे उमरा करार दे देता और हलाल हो जाता। अब ये बात जो मैंने आपको पहले बता चुकी हूँ इसको हाईलाइट कर लें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने क्यों नहीं हज तमत्तो किया था, कि फरमाया कि अगर मुझे पहले ये बात पता होती तो मैं भी हदी ना लाता, उमरा ही कर लेता, क्योंकि इसमें आसानी ज्यादा है ना, जितनी देर अहराम में रहेंगे अहराम की पाबंदियां होंगी, और आपको जैसे कि पता ही होगा एहराम कोई पीस ऑफ क्लॉथ का नाम नहीं है, एहराम ये नियत है, एक स्टेट ऑफ एहराम है जिसके अंदर इंसान एंटर हो जाता है तो उसके बाद उसके ऊपर बहुत सारी चीज़ें हराम हो जाती हैं। ठीक है, तो फिर मैं भी हलाल हो जाता अगर मुझे ये पहले पता होता, यानी मैं भी एहराम की उससे निकल आता, चुनाचे जिन लोगों के पास हदी नहीं थी वो हलाल हो गए। ठीक है, फिर आप सल्लल्लाहु अलैहि वसल्लम 8 ज़िलहज्जा तरविया के दिन, यौमुल तरविया कहते हैं ना उसको, मीना तशरीफ ले गए। अच्छा एक और बात भी है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा वहां पे कि कुछ लोग, कुछ लड़के हैं वो एक बूढ़े को खींचते हुए ला रहे हैं रस्सियों में बांधा हुआ, उसको तो आपने फरमाया ये क्या बात है, तो उन्होंने कहा कि ये तो हमारे वालिद हैं, और इन्होंने मन्नत मांगी भी थी कि मैं यानी हज के लिए पहुंचूंगा घिसट घिसट के पहुंचूंगा, इसलिए ये इस तरह आ रहे हैं। तो आपने फरमाया कि नहीं ये तो कोई तरीका नहीं है, ऐसी कोई मन्नत नहीं है, इनको हाथ से पकड़ के ले जाओ, तो यानी अपने आप को डिफिकल्टी में डाल के सोचना कि ये मैं बड़ी नेकी कर रहा हूं, मैं घिसट के जाऊंगा, मैं तो ऐसे करके करूंगी, मैं तो किसी भी काम में नेकी की, किसी के भी काम में अपने आप को यानी मुशक्कत में डाल के सोचना कि इससे तो अल्लाह खुश होगा और ज्यादा, कि मैं अपने आप पे बड़ी सख्ती कर रही हूं, जबकि वो काम आसानी से भी और सहूलत के साथ हो सकता है, तो इसकी कोई जरूरत नहीं होती। मसलन कोई कहे कि मैं रिंग रिंग के जाऊंगा, मैं ऐसे करके जाऊंगा, मैं पता नहीं गर्मी के अंदर जाऊंगा, कोई ऐसी गाड़ी नहीं इस्तेमाल करूंगा, पैदल ही चल पड़ूंगा और मैं इस तरह से करूंगा ताकि मुझे ज्यादा सवाब मिले, ऐसे नहीं है। अरे आप कर सकते हैं, आप दूसरी चीजों को छोड़ के अपने आप को जानबूझ के मुशक्कत में डालते हैं, अल्लाह को ये जरूरत नहीं है और ना ही ऐसी मन्नतें माननी चाहिए। तो आप मीना तशरीफ ले गए, जो लोग हलाल हो चुके थे वो भी हज का एहराम बांध कर मीना आ गए, ठीक है। अब वो लोग जिन्होंने एहराम से निकल आए थे उन्होंने भी एहराम बांध लिया और वो भी मीना आ गए। मीना में आपने जोहर, असर, मगरिब, इशा और फजर की नमाजें पढ़ी। क्या मतलब, जब पहुंचे इसका मतलब फजर तो पहले पढ़ ली ना वहां, अब उसके बाद मीना पहुंचे तो अब जोहर, असर, मगरिब, इशा हो गई, एट तारीख, एट जिलहजा खत्म हो गई। अब फजर की भी जब पढ़ ली तो कौन सी स्टार्ट हो गई, कौन सा दिन स्टार्ट हो गया, अब नाइन्थ, ठीक है, अब नाइन्थ हो गया स्टार्ट। फजर की नमाजें पढ़ी और चार रकात वाली नमाजें कसर करके दो दो रकत पढ़ी, यानी ये जो पांचों नमाजें थी इनमें जो चार चार रकत वाली थी इनको आप सल्लल्लाहु अलैहि वसल्लम ने कसर किया, और यही आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है, इसी को हमें पूरा करना चाहिए, ना कि ये हम जाके वहां पे कहें नहीं जी हम तो पूरी पूरी पढ़ेंगे, आखिर हम इतनी दूर आए हुए हम क्यों थोड़ी पढ़े, नहीं, जो आपकी सुन्नत है यही तो हमारा इम्तिहान होता है कि जो आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है हमने वैसे ही करना, यहाँ पे कसर पढ़ी हमने कसर पढ़नी। फिर सूरज तुलू होने के बाद यानी फजर पढ़ने के बाद आप मीना से, फिर तुलू होने के बाद मीना से चल पड़े। आजकल वो वैसे फजर पढ़ाते ही लेके चल पड़ते क्योंकि रश इतना ज्यादा है तो फिर सूरज तुलू होने का इंतजार नहीं करते, और अराफात तशरीफ लाए। अब अराफात जो आप तशरीफ लाए हैं तो आपको पता है ये बात कुरैश मक्का के लिए बहुत सरप्राइजिंग थी, इसलिए कि कुरैश मक्का पहले से कह रहे थे कि देखते हैं अब आप सल्लल्लाहु अलैहि वसल्लम क्या करते हैं, क्योंकि कुरैश तो जाते ही नहीं थे अराफात। वजह क्या थी, कोई किसी को पता है वजह, हम पढ़ चुके हैं कुरान में, किसी को वजह पता है कि कुरैश क्यों नहीं अराफात में जाते थे, मुजदलिफा तक ही जाते थे, आगे नहीं जाते थे, मीना जाते थे, मुजदलिफा जाते थे, इसलिए कि मीना और मुजदलिफा जो है वो हरम की हदूद में है। अराफात जो है ना बेशक उसकी बेहद फजीलत है लेकिन वो हरम में नहीं है, वो हरम में नहीं है, तो वो कहते थे हम तो अहले हरम है, हरम वाले लोग हैं, हमारी ये शान के खिलाफ है कि हम आगे तक जाए, आम लोग जाते हैं तो जाते हैं, हम क्यों जाए, हम कुरैश हैं। तो अब वो कहते हैं अब देखते हैं अब तो सारे मुसलमान हो गए ना, अब वो कहते देखते हैं अब आप सल्लल्लाहु अलैहि वसल्लम क्या करते हैं। तो जब देखा तो आप सल्लल्लाहु अलैहि वसल्लम पहले तो अराफात के बाहर जगह थी, जब देखे यहां से चल पड़े ना, अब जिन्होंने हज किया हुआ वो अपने हज को याद करें और जिन्होंने नहीं किया वो सोचें कि ये है तरीका हज का, अल्लाह ताला सबको बार बार ले जाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम अराफा से बाहर ही एक जगह पर निमराज उसको कहते हैं, वहां पे आप सल्लल्लाहु अलैहि वसल्लम ने क़याम किया। ये आपको पता है ना साथ साथ जुड़े हुए हैं, जो हम मस्जिद निमरा भी कहते हैं उसका भी कुछ पोर्शन अराफात से बाहर है, ज्यादा पोर्शन अराफात में है, ठीक है। अच्छा, अब आप सल्लल्लाहु अलैहि वसल्लम यहां पे रहे और आप सल्लल्लाहु अलैहि वसल्लम यहां खैमा लगाया हुआ था और अब सारे लोग देख रहे हैं, सबकी नजर है कि अब आप क्या करते हैं, और आप सल्लल्लाहु अलैहि वसल्लम इसके बाद फिर यहां से तशरीफ ले गए आगे अराफा के अंदर, ठीक है। ये कब हुआ था, जब जोहर का तकरीबन यानी वक्त शुरू हुआ, ठीक। तो अराफा से, अराफा में आप सल्लल्लाहु अलैहि वसल्लम दाखिल हुए, जब बिल्कुल जवाल का वक्त शुरू हुआ तो आपने फरमाया कि मेरा ऊंट लाया जाए, आपकी ऊंटनी लाई गई اور ظہر شروع ہوتے ہی آپ صلی اللہ علیہ وسلم عرفہ میں داخل ہو گئے اور سب کی کنفیوژن دور ہو گئی کہ سب کو عرفات تک جانا ہے، اور آپ وہاں پہ بطن الوادی میں پہنچے۔ اب یہ یہاں پہ ہم دیکھتے ہیں بک میں، پھر سورۃ طلوع ہونے کے بعد مینا سے چل پڑے اور عرفات تشریف لے آئے، وہاں وادی نمرہ میں آپ کے لیے قبا لگا ہوا تھا، آپ اسی میں استراحت فرما ہوئے، یعنی تھوڑی دیر آرام کیا۔ سورج ڈھلا تو قصوہ اونٹی پر سوار ہو کر وادی عرفہ میں تشریف لائے۔ یہ بات اب سمجھ آ گئی نا، ڈھلا کا مطلب کیا، یعنی زوال کا ٹائم ہوتا ہے ایک، بالکل جب پورا سورج اوپر ہوتا ہے، ذرا سا ڈھلتا ہے تو ظہر شروع ہوتی ہے نا، تو یعنی ظہر شروع ہوتے ہی آپ صلی اللہ علیہ وسلم نے فرمایا میری اونٹنی لے کر آؤ اور اس پہ سوار ہو کے تب آپ وادی عرفہ میں تشریف لے گئے۔ لوگ آپ کے ارد گرد جمع تھے، آپ نے ان کے اندر کھڑے ہو کر خطبہ دیا، اللہ کی حمد و ثنا کی، شہادت کے کلمات کہے، اللہ سے ڈرنے کی وصیت کی۔ پھر یہاں پر آپ صلی اللہ علیہ وسلم کا یہ جو تاریخی خطبہ ہے نا، وہ یہاں کی بات ہے۔ نبی علیہ الصلوۃ والسلام کے بارے میں اکثر لوگ یہ سمجھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے صرف یہ ایک ہی خطبہ دیا جو میدان عرفہ میں تھا، جو آپ سنتے بھی ہیں، آپ ٹی وی وغیرہ میں دیکھتے ہیں، جو گھروں میں ہوتے ہیں، وہ پتہ ہے نا کہ ہم وہ مسجد نمرہ سے خطبہ سنتے ہیں یہاں پہ، تو ہم سمجھتے ہیں کہ یہی ایک خطبہ تھا جو آپ نے عرفات کے دن دیا تھا، حالانکہ ایسا نہیں ہے۔ آپ صلی اللہ علیہ وسلم نے بہت سارے خطبات دیے اور وہ اتنے پیارے خطبات ہیں کہ ہم ان سب خطبات سے گو تھرو ہوں گے، کیونکہ آپ نے 10th ذی الحجہ کو بھی دیا، 11th کو بھی دیا، 12th کو بھی دیا، ٹھیک ہے؟ تو یہ خطبہ ایسا خطبہ ہے کہ یعنی جس کو کہتے ہیں کہ ہسٹری میں، پوری انسانیت کی جو ہسٹری ہے اس میں حقوق انسانی پر اس سے زیادہ بڑھ کے کوئی خطبہ نہیں ہو سکتا، ہیومن رائٹس پہ اتنا زبردست خطبہ ہے۔ اور چونکہ بہت سارے خطبات ہیں چھوٹے چھوٹے، ہم ڈفرینٹ بک سے دیکھیں گے، اور ان خطبات میں آپ صلی اللہ علیہ وسلم نے پوری انسانیت کو جو قیامت تک آنے والی ہے ان سب کو ایک پیغام دے دیا، ایک بہت بڑا پیغام دے دیا۔ اب ہم تھوڑا سا ایک اور بک سے دیکھیں گے آپ صلی اللہ علیہ وسلم کا خطبہ، اور اس کے بعد ہم ڈفرینٹ خطبات بھی دیکھیں گے، لیکن یہ خطبات خاص طور پہ یہ جو عرفہ کے دن کا خطبہ ہے نا، سبحان اللہ، اس کی ایک خطبے کے اوپر محدثین نے کتابیں لکھ دی اس کی شرح میں، اس کی ایکسپلینیشن میں، اور ایک لیکچر بھی ہے، ہو سکتا ہے ویب سائٹ پہ ہو، اگر ہوا تو ایڈمن اس کا لنک دے دیں، جو میں نے اس کے اوپر خطبہ حجت الوداع پہ بہت پہلے ایک لیکچر دیا تھا، تو بہت ہی پیارا خطبہ ہے۔ تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا اس میں، حضرت جابر بیان فرماتے ہیں، نبی صلی اللہ علیہ وسلم نے فرمایا آج کون سا دن ہے، پہلے دیکھیں آج کون سا دن ہے، یہ میں کسی اور بک سے پڑھ رہی ہوں، آج کون سا دن ہے، صحابہ نے کوئی جواب نہ دیا، ان کا خیال تھا شاید رسول اللہ صلی اللہ علیہ وسلم اس دن کا کوئی اور نام دینے والے ہیں، یعنی وہ ادب کے طور پہ نا آگے سے جواب نہیں دیتے تھے کہ آپ، ہو سکتا ہے ہم غلط سوچ رہے ہیں، آپ نے کچھ اور اس کو بتانا ہو۔ رسول اللہ صلی اللہ علیہ وسلم نے پوچھا کیا یہ یوم النحر نہیں ہے، یعنی قربانی کا دن، صحابہ نے عرض کی جی ہاں اے اللہ کے رسول، پھر آپ نے دریافت فرمایا یہ مہینہ کون سا ہے، صحابہ کا خیال تھا شاید اس مہینے کا اور نام نہیں، چنانچہ وہ خاموش رہے، تب آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا یہ ذوالحجہ کا مہینہ نہیں ہے، صحابہ کہتے ہیں ہم نے عرض کیا جی ہاں، تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا پھر سنو، تمہارا خون، تم سب لوگوں کا مال اور دولت اور تم سب کی عزت اور حرمت کی پامالی اسی طرح حرام ہے جس طرح آج کے دن کی عزت کو پامال کرنا حرام ہے، تمہارے اس شہر مکہ کی حرمت کو پامال کرنا حرام ہے، اور اس مہینے کی عزت کو پامال کرنا حرام ہے۔ یا ایھا الناس کہہ کے آپ نے پوری انسانیت کو خطاب کیا تھا، یہ بخاری کے اندر خطبہ ہے، تو آپ نے پوری انسانیت کو خطاب کیا تھا، اور اس میں آپ نے کیا فرمایا تھا، اور یہ سمجھنے کی بات ہے بہت، کہ آپ نے فرمایا کہ دیکھو لوگو، یہ بات سنو کہ آپ اس مہینے کو بہت حرمت والا کہتے ہو نا، بہت اس کا احترام کرتے ہو، اور اس دن کا اور اس جگہ کا, مسجد حرام کا ہم کتنا احترام کرتے ہیں, شہر مکہ کا ہم کتنا احترام کرتے ہیں. تو فرمایا اسی طرح جو خون مسلم ہے نا اس کی بھی ایسے ہی حرمت ہے, وہ بھی اسی طرح حرام ہے. یعنی مسلمان کے خون کی قدر و قیمت کتنی ہے کہ کعبے سے زیادہ ایک مسلمان کے خون کی قدر و قیمت ہے. سوچے اسی طرح مسلمان کی عزت, آج تو عزتیں روندنا کوئی مسئلہ ہی نہیں ہے, کوئی بات ہی نہیں ہے, اس کو بھی حرام کر دیا گیا کہ دوسرے مسلمان پہ اس دوسرے کی عزت اچھالنا, اس کو ذلیل کرنا, اس کی غیبت کرنا, اس کی کسی طرح کے بھی اس کی عزت کی پامالی کرنا, یہ حرام ہے. ہم یہ تو حرام سمجھتے ہیں کہ وہاں جا کے ہم نے کوئی بڑی بڑا عزت والا شہر ہے, بڑا عزت, یہ نہیں سمجھ کہ مسلمان کی عزت اس سے بھی زیادہ ہے, یہ بھی ایسے ہی ہے حرام ہمارے لیے. اور مسلمان کا مال, تمہارے خون, مال, عزتیں سب حرام ہیں. یعنی حرام ہے مطلب کیا, یعنی ایک دوسرے کے لیے غصب کرنا حرام ہے, اسی طرح حرام ہے جیسے یہ شہر حرام ہے, جیسے یہ دن حرام ہے, جیسے یہ مہینہ حرام ہے. پھر فرمایا ہر مجرم کے گناہ کا وبال اسی پہ ہے, جو کرے وہی بھرے. یہ نہیں کہ ایک کے ہاتھ سے دوسرے کا نقصان ہو گیا تو وہ اس کی اولاد سے بدلہ لے. یعنی پہلے زمانے میں یہ ہوتا تھا, ایک دوسرے کو قتل کرتا تھا تو پھر وہ اس کے قبیلے کا کوئی بھی اٹھا کے قتل کر دیتا تھا, وہ پھر اس کی, یعنی ایک اس کا قتل ہوا تو وہ اس کے دو قتل کر دے گا, اس کے دو ہوئے تو اس کے چار کرے گا, اسی طرح چلتا تھا. اور اس معذرت کے ساتھ آج ہمارے ملک میں, یعنی یہ کوئی سنی سنائی بات نہیں ہے, میں کسی کو جانتی ہوں, اس نے کہا, وہ ڈاکٹر وہاں پہ کام کرتا تھا, تو اس نے کہا کہ ایسے ایسے کیسز میرے سامنے آتے ہیں کہ ایک خاندان والوں نے دوسرے والے کے اتنے مار دیے یا کچھ زخمی ہو گئے, وہ پہلے ہسپتال میں آتے ہیں, پھر کچھ دن بعد دوسروں کے آ جاتے ہیں, انہوں نے ان سے ڈبل ان کے مار دیے, ان کی باڈیز ہوتی ہیں وہ, پھر اس کے بعد پھر پہلوں کے آ جاتے ہیں. یہ جہالت آج تک چل رہی ہے, جن کے نبی نے اپنے آخری خطبے میں یہ فرمایا تھا, یہ جہالت آج تک چل رہی ہے کہ مسلمان مسلمان کا مال لوٹتا ہے اور اس کو پرواہ نہیں ہوتی. یہ جہالت آج تک چل رہی ہے کہ عزتیں پامال کی جاتی ہیں اور کسی کو پرواہ نہیں ہوتی اور ہنستے ہیں اس پر, اور مسلمان عورتوں کی عزت دری کی جاتی ہے. یہ بھی ہو رہا ہے نا, ایک عزت وہ ہے جو وربلی کسی کی عزت خراب کر دی جائے, اور ایک عزت کی پامالی یہ بھی ہے کہ مسلمان بچیاں ہی مسلمان آدمیوں کے ہاتھوں سے محفوظ نہیں ہیں. ہم کس نبی کی بات پڑھ رہے ہیں, اس کے بعد ہم لہک لہک کے اور اتنے سر دھن دھن کے نعتیں پڑھتے ہیں کہ جیسے ہم نے ان کا حق ہی ادا کر دیا ہو, اسی طرح. اور ہمارے کام کیا ہیں؟ فرمایا یا اولاد نے کیا تو اس کا باپ نہیں پکڑا جائے گا. سنو, شیطان اس سے تو مایوس ہو چکا ہے کہ تمہارے اس شہر میں کبھی بھی اس کی عبادت کی جائے. ہاں وہ اس سے خوش ہوتا ہے کہ تم اپنے چھوٹے چھوٹے اعمال میں ہی اس کی اطاعت کر لو, اگر بڑوں میں نہیں کرتے تو چھوٹوں میں ہی اس کی اطاعت کر لو, شیطان اسی سے خوش ہو جاتا ہے. اور آپ صلی اللہ علیہ وسلم کی یہ جو باتیں تھیں نا, یہ اب اتنا بڑا مجمع ہے, آپ سوچیں خود, سارا 1.5 لاکھ کا کوئی مجمع ہے, اور اس کے اندر آپ صلی اللہ علیہ وسلم یہ فرما رہے ہیں. تو حضرت خالد فرماتے ہیں کہ میں نے دیکھا آپ اپنے اونٹ پر سوار ہیں, خطبہ دے رہے ہیں, میدان عرفہ میں کھڑے ہیں, دونوں پاؤں رکابوں میں جمائے کھڑے ہیں, اس طرح سے خطبہ دے رہے تھے. اور یہاں پہ بھی آپ کی بک میں بھی جیسے کہ آپ دیکھیں گے کہ آپ صلی اللہ علیہ وسلم کی اس آواز کو آگے پہنچانے کے لیے کون کام کر رہا تھا, اس آپ صلی اللہ علیہ وسلم کی یہ آگے آگے بات پہنچانی تھی نا, تو کوئی صحابی آگے بات لیتے تھے اور وہ آگے پہنچاتے تھے اور اس سے آگے پہنچاتے تھے, اس طرح سے بات پہنچائی جا رہی تھی. وہ دیکھیں گے ہم آگے. یعنی آپ پھر ہم دیکھتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم بک سے دیکھیں, لوگوں میری بات سنو. اب دیکھیں جیسے میں نے آپ کو کہا نا کہ آپ نے کیا فرمایا, لوگوں, یعنی ساری انسانیت کے لیے آئی, میری بات سنو, مجھے نہیں معلوم غالباً میں تم سے اپنے اس سال کے بعد اس مقام پر کبھی نہ مل سکوں. یعنی آپ صلی اللہ علیہ وسلم نے بتا دیا کہ اب اس کے بعد میری تمہاری ملاقات شاید اب نہ کبھی ہو سکے. یعنی تم میرے سے سیکھ لو باتیں, سمجھ لو باتیں, اور ہم خوش قسمت ہیں کہ ہم تک یہ باتیں پہنچ گئیں اس طرح سے کہ ہم وہاں پہ نہیں تھے لیکن باتیں ایز اٹ از پہنچ گئیں. تمہارا خون, تمہارا مال اور تمہاری آبرو یعنی عزت ایک دوسرے پر اسی طرح حرام ہے جس طرح آج کے دن کی, موجودہ مہینے کی, موجودہ شہر کی حرمت. ہم کعبے کو تو بہت حرمت والا سمجھتے ہیں لیکن ہم کسی مسلمان کی جان, مال اور عزت کو کوئی حرمت نہیں دیتے. آپ نے فرمایا, جاہلیت کے زمانے کے تمام خون برباد ہیں, اب ان خونوں کے انتقام کے در پہ ہرگز نہ ہونا, جو ہوا سو ہو چکا. جاہلیت کے تمام دستور آج میں نے اپنے ان دونوں قدموں تلے روند کر سب کو قلدم قرار دے دیا, یعنی کینسل ہو گئے سارے. میں دوسری جگہ سے پڑھ رہی ہوں, یہاں پہ بھی جیسے ہے سن لو, جاہلیت کی ہر چیز میرے پیروں تلے روند دی گئی ہے. یعنی اب وہ جو جاہلیت کے سارے کام تھے وہ نہیں اب ہوں گے. اور جیسے میں نے آپ کو بتایا کہ اس طرح سے انتقام لیا جاتا تھا اس لیے اب وہ بھی ختم ہو گیا, جاہلیت کے خون بھی ختم کر دیے گئے, یعنی اب اس کا کوئی بدلہ نہیں لیا جائے گا. اور ہمارے خون میں سے پہلا خون جسے میں ختم کر رہا ہوں وہ ربیعہ بن حارث کے بیٹے کا خون ہے. یہ عبد المطلب کی خاندان میں سے آگے بچوں میں سے تھے جن کو قتل کر دیا گیا تھا. یہ بچہ بنو سعد میں دودھ پی رہا تھا کہ بنو حذیل نے اسے قتل کر دیا تھا. تو اب یہ انہوں نے اب بدلہ لینا تھا نا, تو آپ نے فرمایا کہ نہیں اب بس ختم. یعنی کہیں تو سٹاپ ہوگا, کوئی تو دن ہوگا جب ایک کہہ دے کہ بس دیٹس اٹ. یہ نہیں ہے کہ چلتا ہی جائے گا, نہیں ہم تو اپنا بدلہ لیں گے اس کے بعد آپ سٹاپ ہو جائیں. وہ کہیں گے نہیں ہم اپنا بدلہ لیں گے آپ سٹاپ ہو. اس طرح تو کبھی بھی کام ختم ہی نہیں ہوگا. اپنا اصلی مال لے لو, نہ تو تم ظلم کر کے سود لے لو, نہ تم پر ظلم کیا جائے گا کہ تمہاری اصلی رقم بھی روک لی جائے. اور اس میں بھی آپ نے کیا فرمایا, میرے چچا عباس کا جو سود جس کے ذمے ہے وہ سب بھی ختم ہو رہا اب. یعنی کوئی حضرت عباس کو, حضرت عباس دیتے تھے نا جیسے یعنی قرض دیتے تھے, تو اب سود سمیت کسی کو لوٹانا نہیں. اب یہ سارے کا سارا سود ختم ہے. اپنے گھرانے سے دیکھیں, آپ صلی اللہ علیہ وسلم نے ابتدا کی, یہ اپنے گھرانے کے خون کو پہلے معاف کر دیا, اپنے گھرانے سے سود کو پہلے ختم کیا. وہ سود جس کا ادنا ترین, آپ صلی اللہ علیہ وسلم نے فرمایا جس نے ادنا ترین درجے کا سود بھی کھایا تو ایسے جیسے اپنی ماں سے 70 بار زنا کرنا, اور اللہ اور اس کے رسول سے جنگ. اللہ اکبر. یا اللہ ہمیں سود کے لقموں سے محفوظ رکھنا, یا اللہ ہمیں سود کی کمائیوں سے محفوظ رکھنا, یا اللہ سود کا ایک ذرہ بھی ہمارے رزق میں شامل نہ ہو پائے. پھر دیکھیں فرمایا, لوگوں عورتوں کے معاملے میں اللہ سے ڈرتے رہو, تم نے انہیں اللہ کی امان سے لیا ہے اور ان کی شرمگاہیں تم نے اللہ کے کلمے سے حلال کی ہیں. یعنی عورتوں کے بارے میں خاص طور پہ تاکید کی, اللہ کی امانت کے ساتھ لیا, اللہ کے کلمے کے ذریعے یعنی اللہ کا نام لے کر ان سے نکاح کیے نا, ان کی شرمگاہیں حلال کی ہیں. ہاں بے شک ان پر تمہارا یہ حق ہے کہ تمہاری اجازت کے بغیر کسی کو تمہارے گھر میں نہ آنے دیں, اگر وہ ایسا کرے تو تم قدرے مار پیٹ سے بھی تنبیہ کر سکتے ہو. یعنی کیوں یہ کہا گیا, اس لیے کہ اس زمانے میں تو عورتوں کو جانوروں سے بھی بدتر سلوک کیا جاتا تھا, جانور سے بھی بدتر سلوک. لیکن کیا فرما دیا, ہلکی ایسی چیز کہ تمہارے گھر میں کسی کو ایسے کو آنے دیں جس کو تم نہیں پسند کرتے, تمہارے بستر پہ کسی شخص کو نہ آنے دیں جس کو تم گوارا نہیں کرتے. تو ہلکی ایسی سخت مار نہیں, ہلکی اس کو بتانے کے لیے کہ دیکھو اس چیز سے باز آ جاؤ. اور ان کا حق تم پر یہ ہے کہ تمہیں اپنی کہ تم انہیں اپنی طاقت بھر دستور کے مطابق کھلاتے پلاتے پہناتے اڑاتے رہو. یعنی جتنی جو تمہارا سٹیٹس ہے اسی کے مطابق ان کو رکھو, جتنا تم کماتے اس کے مطابق ان کو کھلاؤ پلاؤ پہناؤ اڑاؤ. ये नहीं कि कमाते तो इतना है, तो बीवी को बिल्कुल फकीर नहीं बना के रखा हुआ, उसके ऊपर कुछ खर्च नहीं करना, उसको कोई खर्चा नहीं देना, यानी बीवी का नान नफका तुम्हारे जिम्मे है, उसकी जान माल इज्जत आबरू की हिफाजत मर्द के जिम्मे है, उसके खुद के जिम्मे नहीं है कोई कमाइयां करनी लेकर आना बाहर से। आज तो पहले पूछते हैं ना, रिश्ता करने से पहले पूछते हैं जॉब करती है कि नहीं, हमें तो जॉब वाली लड़की चाहिए, तो आपका बेटा क्या करेगा फिर? उसका जिम्मा है कि वो नान नफका दे, खिलाए पहलाए पहनाए, जैसा खुद रहता है वैसे मारूफ तरीके से। मारूफ तरीका मतलब क्या होता है? मारूफ तरीका वो है कि जो जितना उसका स्टेटस है, जितनी उसकी कमाई है उसके मुताबिक। ऐसा भी नहीं है कि बेचारा एक फकीर है और उसको वो कहेंगे नहीं जी वो तो लिखा हुआ है मारूफ तरीके से होना चाहिए तो मुझे तो शहजादियों की तरह रखो। नहीं, वो अपने मुताबिक रखेगा, जो दरमियाना है वो अपने मुताबिक, जिसका जो जितनी भी उसकी हैसियत है उसके मुताबिक बीवी को भी होना चाहिए। ये नहीं कि मियाँ की हैसियत कुछ है तो बीवी की कुछ और हो। यहां से साफ ही पता चलता है कि किसकी जिम्मेदारी। अब वो कहते हैं कि अगर तुम कमाती हो तो अपने खाने पीने और पहनने का तुम खुद जिम्मेदारी लो, मैं क्यों तुम्हें खिलाऊं पिलाऊं पहनाऊं। हालांकि ये मर्द की जिम्मेदारी, चाहे औरत कमाती क्यों ना हो फिर भी मर्द की जिम्मेदारी है। वो कमाती है, वो अपने पास रखती रहे, वो उसका माल है, आदमी का हक ही नहीं है उसके ऊपर, लेकिन आदमी के माल के ऊपर औरत का हक है। अल्लाह ताला ने कितना बड़ा हक दिया औरत को, उसको कहा तुम खर्च करोगे इसके ऊपर, औरत को नहीं कहा गया कि अगर तुम भी कमाती तो तुम इस पर खर्च करो। और देखें जाते जाते भी मेरे नबी कह गए मर्दों को कि औरतों का ख्याल रखना, औरतों के बारे में अल्लाह से डरना, अल्लाह से डरो औरतों के बारे में। इसके बावजूद कितनी कंप्लेंट्स आती हैं, कितनी कंप्लेंट्स आती हैं कि ये आदमी हमारे साथ ऐसे करते हैं, ये सलूक है इनका। और मर्द ये भूल जाते हैं कि किस अल्लाह का नाम लेकर उन्होंने ये निकाह की गिरा बांधी है। अल्लाह का नाम बहुत बड़ी बात है, उस नाम को बीच में लाके उस नाम की कुछ लाज रखो, उस नाम को बीच में लाए हो तो तब तुमने इनको अपने ऊपर हलाल किया। वरना कोई मर्द किसी औरत से नहीं फायदा उठा सकता, वो पता है निकाह के बगैर। और औरत अपने आप को ऑफर कर देती है उस आदमी के लिए, तो ये कितनी बड़ी बात है। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं तुम में ऐसी चीज छोड़ कर जा रहा हूं कि अगर तुम उसे मजबूत थामे रहोगे तो गुमराह नहीं होगे। और वो क्या चीज थी, क्या फरमाया? कुरान मजीद। इसको मजबूत थाम लो, इसको पकड़ लो, हरगिज गुमराह नहीं होगे। एक और हदीस में आगे मैं आपको सुनाऊंगी, दूसरी जगह पर यह भी आता है कि कुरान और मेरी सुन्नत। तो इसके बावजूद आज कितने लोग हैं जो ये भी सिर्फ जानते हो कि कुरान में क्या लिखा है, मजबूत पकड़ना क्या है, उन्होंने क्या मजबूत पकड़ना, जिनको यही नहीं पता कि कुरान में है क्या, क्या वो इससे फायदा उठाएंगे? मजबूत कैसे पकड़ना होता है? क्या जोर से हाथों में पकड़ लें, क्या करें, कैसे मजबूत पकड़ना होता है? यानी इसको अपनी जिंदगियों में शामिल कर लो, इसको पढ़ो, इसको सीखो, इसके ऊपर अमल करो, इसके तस्करे करो, इसके ऊपर तदब्बर करो, इसके साथ जियो, इसके साथ मरो। हमने तो सिर्फ कोर्स करने के लिए कुरान पढ़ना होता है ना, हमारा तो वैसे एक कोर्स है, खत्म हो गया कोर्स, बस ठीक है अब कुरान ये पढ़ा हुआ। फरमाया नहीं, इसको मजबूती से पकड़े रखना कि कभी छोड़ना नहीं इसको। अगर तुम चाहते हो कि तुम गुमराह ना हो तो इसको मजबूती से थामे रखना, हरगिज गुमराह नहीं होगे। जब इंसान कुरान को छोड़ते हैं ना तो तभी ये नए से नए तरीके निकलते हैं। फिर फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, और तुमसे मेरे मुतल्लिक पूछा जाएगा, यानी कियामत के दिन, तो तुम क्या जवाब दोगे? यानी तुमसे पूछा जाएगा कि तुमने दीन, तुमसे पूछा जाएगा कि क्या मैंने तुम्हें दीन की तबलीग कर दी थी, ये पूछा जाएगा। सहाबा ने फरमाया कि हम गवाही देंगे कि आपने तबलीग कर दी, आपने आपने पहुंचा दिया, हम शहादत देंगे आपने तबलीग भी कर दी। अब आपने सिर्फ ये पूछा था कि तुम क्या कहोगे, तो फरमाया आपने तबलीग कर दी, पैगाम पहुंचा दिया, खैर ख्वाही का हक अदा कर दिया, कोई कमी नहीं छोड़ी। उस वक्त नबी अलैहिस्सलातु वस्सलाम فدا امی ابی و امی، آپ نے اپنی کلمے کی انگلی آسمان کی طرف اشارہ کیا، پھر لوگوں کی طرف جھکائی، پھر تین مرتبہ اپنی زبان مبارک سے یہ فرمایا، اللہم اشہد اللہم اشہد اللہم اشہد. یہ پہلا سوال کیا پوچھا تھا، ہل بلغتو، کیا میں نے پہنچا دیا؟ انہوں نے کہا نام، سب نے یک زبان ہو کے بولا ہاں پہنچا دیا. نشہد انک قد بلغتا و ادیتا و نصحتا، آپ نے پہنچا بھی دیا، آپ نے حق ادا بھی کر دی، آپ نے خیر خواہی بھی کر دی، سب کر دیا آپ نے. اللہ تو گواہ رہنا، اللہ تو گواہ رہنا، اللہ تو گواہ رہنا کہ میں نے پہنچا دیا. کتنا بڑا ذمہ داری کا احساس تھا آپ صلی اللہ علیہ وسلم کو، کتنا بڑا ذمہ داری کا احساس تھا. اسی لیے لوگوں کو آج ان سے گواہی لے رہے ہیں کہ قیامت کے دن مقرر نہ جانا کہ ہمیں نہیں پتا تھا، ہم نہیں جانتے تھے، اللہ ہمیں تو نہیں کسی نے کچھ بتایا، تمہیں پہنچا دیا نا میں نے، آپ بتائیں آپ کیا گواہی دیتے، آپ تک پہنچا کہ نہیں پہنچا، پہنچا کہ نہیں پہنچا. وہ الگ بات ہے کہ ہم نے اس کو شیلف میں رکھا ہوا ہے پیغام کو، وہ ہمارے گھروں میں موجود ہے، ہم نے کبھی بودر نہیں کیا اس کو کھولنے کے لیے، اس کو دیکھنے کے لیے، لیکن پیغام پہنچا ہے کہ نہیں پہنچا. دیکھیں جو میسنجر ہوتا ہے نا، اس کا کام ہوتا ہے پیغام پہنچا دینا. یہ اب آپ کا ایک مماثلت نہیں ہے صرف آپ کو ایک سمجھانے کے لیے، یہ آپ کا ڈاک والا آتا ہے، اس نے آپ کے گھر آپ کے دروازے پہ نوک کر کے آپ کے ہاتھ بھی دے دی، آپ سے سائن بھی کرا لیے کہ آپ نے ریسیو کر لیا. اب آپ چاہے اس کو پھینکیں، چاہے اس کو رکھیں، چاہے اس کو پرواہ نہ کریں، چاہے اس کو پڑھ لیں، چاہے اس کو سینے سے لگا لیں، اس کی تو ذمہ داری نہیں ہے نا، اس نے تو اپنا کام کر دیا. جو رسول ہوتا ہے اس کا کام ہے پہنچا دینا، آگے ذمہ داری نہیں ہے آپ کیا کرتے ہیں. انہوں نے پہنچا دیا، جب لوگوں نے کہہ دیا کہ ہم گواہی دیتے ہیں کہ آپ نے، تو انہوں نے سگنیچر کر دیا، یہ ہمیں پہنچ گیا. اب کوئی یہ نہیں کہہ سکتا اللہ ہمیں نہیں پتا تھا، ہم نہیں جانتے، کیونکہ آگے پھر ان صحابہ نے وہ کمال دکھایا کہ انہوں نے وہ کام کیا کہ آگے تک پہنچایا انسانیت تک. اور آج دیکھیں ہمارے تک لفظ بلفظ، یعنی آپ دیکھیں یہ میرے سامنے عربی عبارت پوری پڑی ہوئی ہے، جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ مسلم میں یہ حدیث ہے کہ جو انہوں نے آپ صلی اللہ علیہ وسلم کا خطبہ نریٹ کیا لفظ با لفظ. پہنچ گیا نا ہم تک، اور مجھ تک اور آپ تک، پھر اس کے بعد کیا رہ جاتا ہے، ہم کیا جواب دیں گے قیامت کے دن؟ ہم کہہ سکیں گے کہ ہمیں تو نہیں پتا تھا، ہم نہیں جانتے تھے. جب آپ صلی اللہ علیہ وسلم کہیں کھڑے ہو کے یہ پوچھ لیں، میں نے تو تمہیں کہا تھا مسلمان کی جان عزت اور مال حرام ہے، اور تم نے کیا کیا؟ مسلمان کی عزت تو کعبے سے زیادہ اس کی قدر و منزلت ہے، کعبے سے زیادہ ہے اس کی عزت، تم نے کیا کیا؟ ہم کیا کہیں گے؟ سود کے بارے میں پوچھ لیا، مردوں سے عورتوں کے حقوق کے بارے میں پوچھ لیا، عورتوں سے مردوں کے حقوق کے بارے میں پوچھ لیا، کیونکہ عورتوں کے اوپر بھی بتا دیا کہ تمہارے پر بھی ان کے اوپر تمہارے حقوق ہیں، تمہارے پر ان کے حقوق ہیں، اور ان کا حق کیا ہے کہ تم ان کے بستر پہ کسی اور کو نہ آنے دو، ان کے گھر میں کسی اور کو نہ آنے دو جس کا وہ پسند نہیں کریں کہ وہ آئے. تو یہ پوچھ لیا ہم سے تو ہم کیا کہیں گے؟ اور پھر یہ کہ میں نے تو تمہارے پاس چھوڑا تھا قرآن کہ اس کو مضبوطی سے تھام لینا، تم نے کیا کیا؟ بس کورس پہ کورس، اور وہ بھی کورس کر کے بھی احسان جتا دیا کہ ہم نے کورس کر لیا، گریجویٹ ہو گئے. یہ سن کر آپ نے شہادت کی انگلی کو آسمان کی طرف اٹھاتے اور لوگوں کی طرف جھکاتے ہوئے فرمایا، اللہ گوار ہے، اللہ گوار ہے، اے اللہ گوار ہے. اس خطبے میں آپ نے مزید کئی امور بیان فرمائے اور جب فارغ ہوئے، اور یہ امور چونکہ اتنے امپورٹنٹ ہیں، کوئی نبی علیہ الصلوۃ والسلام کی جاتے جاتے جو باتیں ہیں نا، وہ یعنی سونے کے پانی سے لکھنے والی ہیں، اتنی خوبصورت باتیں ہیں، ان کو ہم چھوڑیں گے نہیں، ان کو ہم دوسری جگہوں سے پڑھیں گے انشاءاللہ. اور جب فارغ ہوئے تو آپ پر اللہ تعالیٰ نے یہ ارشاد نازل فرمایا، الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، سورہ مائدہ کی آیت. تو اس سے آگے انشاءاللہ تعالی ہم نیکسٹ ٹائم پڑھیں گے. وقت پورا ہو چکا ہے, تو پھر ہم دیکھیں گے کہ اور خطبات آپ صلی اللہ علیہ وسلم کے کیا تھے. آج میں نے حالانکہ سارے نکالے ہوئے تھے کہ میں آپ کے سامنے یہ خطبات رکھوں گی. اور اس کے اندر ایک بات اور رہ گئی کہ عائشہ رضی اللہ تعالیٰ عنہ جس وقت آپ صلی اللہ علیہ وسلم یہاں پہ پہنچے مکہ, تو دیکھا عائشہ رضی اللہ تعالیٰ عنہ تو رو رہی ہیں. اور وہ کیوں رو رہی ہیں کہ فرماتی ہیں کہ مجھے حیض آ گیا. جیسے ہماری جیسی عورتیں کئی دفعہ ایسے ہوتا ہے کہ وہاں پہنچ کے پیریڈ شروع ہو جاتے, اور تو فرمایا کہ میں کیا کروں اب. ایک ان کو دکھ ہوتا ہے, دکھ ظاہر ہے کئی عورتیں رو رہی ہوتی ہیں وہاں پہ اسی طرح. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا یہ تو ایک ایسی چیز ہے جس کو اللہ تعالیٰ نے آدم کی بیٹیوں کے لیے لکھ دیا ہے, اس لیے تم بھی حج کے تمام افعال پورے کر لو, البتہ بیت اللہ کا طواف نہ کرنا. تو یعنی اب آپ عمرہ نہ کرو, عمرہ چھوڑ دو, حج کا احرام باندھ لو اور پھر آگے حج کے سارے مناسک پورے کرو, بس صرف آپ نے بیت اللہ کا طواف نہیں کرنا. پھر ہم بعد میں دیکھیں گے کہ حج کے بعد کیا ہوا کہ پھر انہوں نے پھر اپنا عمرہ بھی پورا کیا تھا. ٹھیک ہے, تو یہ بھی چیزیں ساری ساتھ ساتھ چل رہی ہیں. ٹھیک ہے, جزاکم اللہ خیرن کثیرا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.